حسین یا حسین
یہ عزائے حسین درسگاہ حسین.
اعوذ باللہ السمیع العلیم من الشیطان اللعین الرجیم. بسم اللہ الرحمن الرحیم. وافوض امری الی اللہ ان اللہ بصیر بالعباد. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. الحمد للہ رب النور العظیم ورب الکرسی الرفیع ورب البحر المسجور ومنزل التوراۃ والانجیل والزبور ورب الظل والحرور ومنزل القرآن العظیم ورب الملائکۃ المقربین والانبیاء والمرسلین والصلاة والسلام علی سید النبیین خاتم المرسلین محبوب الہ العالمین المخاطب فی القرآن بطه و یاسین رحمت للعالمین جد الحسن والحسین شفیع المذنبین حبیب قلوب العارفین سیدنا و سید الکونین مولانا و مولا الثقلین بالقاسم مصطفی محمد. صلی اللہ علیہ وآلہ وسلم وعلی اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین واللعن علی اعدائہم اجمعین من یوم ظلمہم الی قیام یوم الدین. اللہم کل ولیک الحجت ابن الحسن صلواتك علیہ وعلى آبائه فی هذه الساعة وفی كل ساعة ولیا وحافظا وقائدا وناصرا ودلیلا وعینا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. أما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقان الحميد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هو الذي بعث في الأميين رسولا منهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. درود پڑھیں محمد والے. سب سے پہلے تو عرض کر دوں کہ جیسا کہ آپ نے اعلان سماعت فرمایا کہ قبلہ آغا مبشر زیدی کو مجلس سے خطاب فرمانا تھا، ان کے والد کی علالت میں زیادتی اور شدت کی وجہ سے وہ تشریف نہیں لا سکے. ناچیز اپنی مکمل جہالت اور لاعلمی کو پیش نظر رکھتے ہوئے بہت اچانک حکم ملنے کے باوجود حاضر ہیں. انشاءاللہ بزرگوں کی موجودگی ہمارے لیے اصلاح کا سبب بنے گی. نوجوان اور بچے حسب دستور ہمارا مخاطب رہیں گے. دعا کریں کہ خداوند متعال محمد و آل محمد علیہ الصلوۃ والسلام کے صدقے میں مبشر بھائی کے والد بزرگوار کو سلامتی عطا فرمائے، تمام مریضوں کو شفائے کامل و عاجل عنایت فرمائے، اس عالمی وبا سے جس کی وجہ سے انسانیت شکار ہے یا اللہ تمام انسانوں کو نجات عنایت فرمائے. اچانک حکم ملنے کی وجہ سے آج کل مسجد خدیجۃ الکبریٰ میں پروفیسر آصف صاحب موجود ہوتے ہیں. عشرہ چل رہا ہے اسی موضوع پہ جو آئے وافد آئے آپ کے سامنے تلاوت کرنے کا شرف حاصل کیا گیا، اسی کی تلخیص اسی انہی مجالس کی پیش کرنے کی کوشش کروں گا. سورہ مبارک جمعہ دوسری آیت، پروردگار عالم پہلی آیت میں اپنی تسبیح، اپنی بزرگی، اور اپنے کچھ صفات کا تعارف کرانے کے بعد یسبح للہ ما فی السماوات و ما فی الارض الملک القدوس العزیز الحکیم, کہ جو کچھ زمین و آسمان میں ہے وہ بزرگی بیان کر رہا ہے, تسبیح کر رہا ہے, کس کی؟ اللہ کی, جو کہ ملک بھی ہے, قدوس بھی ہے, عزیز بھی ہے, حکیم بھی ہے. پھر اس کے بعد پروردگار عالم اپنا تعارف اپنے حبیب کی ذمہ داریوں کے اعتبار سے کروا رہا ہے. هو الذی, وہ اللہ وہ ہے, بعث, هو الذی بعث فی الامیین رسولا, جس نے امیوں میں رسول کو مبعوث کیا, رسولا منہم, وہ رسول جو انہی میں سے تھا. اس رسول کا کام کیا ہے؟ یتلو علیہم آیاتہ, ان کے اوپر اس کی آیات کی تلاوت کرتا ہے, ویزکیہم, اور ان کے قلوب کا تزکیہ کرتا ہے, ان کے باطن کی پاکیزگی کرتا ہے, ان کے انسائٹس کی پیوریفیکیشن کرتا ہے, ویعلمہم الکتاب والحکمہ, اور انہیں کتاب و حکمت کی تعلیم دیتا ہے, وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ, اس سے پہلے یہ لوگ کھلی ہوئی گمراہی میں تھے. یہاں پہ اللہ تعالیٰ نے رسول اللہ کی تین ذمہ داریوں کا تذکرہ کیا ہے. چونکہ ماہ ربیع الاول ہے, رسول اللہ سے ولادت کے اعتبار سے مناسبت ہے اس مہینے کی, لہذا رسول اللہ کی ذمہ داریوں کے اعتبار سے عرض کروں کہ وہ رسول وہ ہے جو آیات الہی کی تلاوت کرتا ہے. آیات الہی کی تلاوت ظاہری معنی میں اگر دیکھیں تو آیات پڑھ پڑھ کے سناتا ہے, لیکن ہم کلام پاک میں دیکھتے ہیں کہ قرآن کے بارے میں جو نام استعمال ہوئے ہیں, لفظ قرآن, خود لفظ قرآن قرآن سے ہے, قرآ سے, لفظ قرآن قرآ سے ہے. قرآ کے معنی ہے ٹو ریڈ آؤٹ, ٹو ریسائٹ, پڑھنا. ایک عبارت کو ایک مقام سے دوسرے مقام تک پڑھنے کو کہتے ہیں قرآ, اور اسی سے قرآن بنا ہے, یعنی کہ قراءت کرنے والی چیز. خدا نے جہاں پر جو لفظ استعمال کیا ہے اس کے پیچھے ایک حکمت موجود ہے. یہاں پہ رسول اللہ کی ذمہ داریوں میں لفظ قراءت نے استعمال کیا, لفظ تلاوت استعمال کیا. یتلو علیہم آیاتہ, آیات, اس کی آیات کی تلاوت کرتا ہے. تلاوت کرنا کیا ہوتا ہے؟ تلاوت کہ اگر آپ معانی کو تھوڑا سا ڈیپ ڈائیو کریں, تھوڑا سا اندر جا کے دیکھیں, تال کسی چیز کے پیچھے اور تالی پیچھے چلنے والا. آج کے جوان شاید اس مثال کو مشکل سے سمجھیں گے, لیکن آج سے, اس لیے کہ آج سارے کام آن لائن ہوتے ہیں, لیکن آج سے 15 سال 12 سال پہلے تک لوگ یوٹیلیٹی بلز لائنوں میں اور قطاروں میں کھڑے ہو کے جمع کرایا کرتے تھے. ایسے ہی ہوتا تھا, ایک آدمی بل جمع کرا رہا ہے, اس کے پیچھے والا اس کا تالی کہلاتا ہے, اور آگے والا ہٹتا ہے, پیچھے والا بغیر کسی فاصلے کے اس کی جگہ لے لیتا ہے, اور اس سے پیچھے والا اس کی جگہ لے لیتا ہے, اس سے پیچھے والا اس کی جگہ لے لیتا ہے. اس پروسیس کو کہتے ہیں تلاوت. یتلو علیہم آیاتہ, وہ آیات الہیہ کی تلاوت کرتے ہیں, یعنی کہ حکم خدا نازل ہوتا جاتا ہے, پریکٹیکلی کر کے اسے دکھاتے جاتے ہیں. جب ہی آواز قدرت آئی, لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ, رسول اللہ کی زندگی میں تمہارے لیے بہترین نمونہ عمل ہے. دوسری جگہ پروردگار عالم نے ارشاد فرمایا, قل ان کنتم تحبون اللہ, اے رسول یہ لوگ تمہارے پاس آتے ہیں اور تم سے کہتے ہیں کہ ہم اللہ سے محبت کرتے ہیں, ان سے کہہ دو کہ اگر یہ اللہ سے محبت کا دعویٰ کرتے ہیں, فتبعونی, میرا اتباع کریں, युहबिबकुमुल्लाह, नतीजे में अल्लाह के महबूब बन जाएंगे। वयग़फिर लकुम ज़ुनूबकुम, अल्लाह इनके गुज़िश्ता गुनाहों को बख्श देगा। क्या मतलब है? रसूलल्लाह का अमल मियार है, रसूलल्लाह की ज़बान अतर से निकले हुए अल्फाज मियार हैं, रसूलल्लाह की तकरीर मियार, रसूलल्लाह की ताईद मियार, रसूलल्लाह का अमल मियार। अब जो हुक्म इलाही होगा रसूलल्लाह करके दिखाते जाएंगे और वो इंसानियत के लिए मियार बनता चला जाएगा। पहला मरहला रसूलल्लाह की, अगर हम सीरत तैयबा देखें, हत्ता के बेइज्जत से पहले रसूलल्लाह ने मुआशरे में अपनी सदाकत और अमानत को मनवाया, लोगों को इस मकाम तक लेकर आ गए कि लोग ये मानने पे मजबूर हो गए कि अगर आप बगैर किसी अलामत के पहाड़ की पुश्त से कहें लश्कर हमला आवर होने वाला है तो हम इनकार नहीं कर सकते। क्यों? आपको हमने ना कभी झूठ बोलते हुए देखा है, ना कभी किसी मामले में खयानत करते हुए देखा है। तो रसूल अल्लाह ने सबसे पहला काम मुआशरे में इस चीज को एस्टैब्लिश किया, यतलू अलैहिम आयाती, आयात इलाही, अहकाम इलाही, खुदा की निशानियों को प्रैक्टिकल करके दिखाया। दूसरा मरहला वयुज़्ज़कीहिम, इनके कुलूब का तस्किया करते हैं, इनके कुलूब को पाकीजा करते हैं, ताहिर व मुतहर करते हैं। क्यों? जब तक कुलूब पाकीजा ना हो, कुलूब उलूम इलाहिया को कबूल नहीं कर सकते। मौलाए कायनात अमीर अल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम, इरशाद फरमाते हैं कि इल्म आसमानों में नहीं है कि उसे हासिल कर लो, इल्म जमीन में भी नहीं है कि उसे निकाल लो, इल्म नूरे खुदा है। अपने कुलूब को पाकीजा करो ताकि इल्म इसके अंदर आ जाए। देखिए, अगर कुलूब पाकीजा होंगे, इंसान का तज़किया होगा, तो इंसान के ऊपर दावत हक असर करेगी। अगर कुलूब पाकीजा नहीं है तो दावत देने वाले रसूल अल्लाह क्यों ना हो, दावत देने वाले इमाम हुसैन क्यों ना हो, दावत का असर नहीं होता। आखिरी खुतबा इमाम हुसैन अलैहिस्सलाम का, लोगों को दावत दी, लोगों को पुकारा, आवाज दी, हत्ता के आखिरी वक्त में इमाम हुसैन अलैहिस्सलाम ने लोगों के नाम ले लेकर आवाज दी, ए फलां, ए साद के बेटे, ए शिमर रज़िल जोशन, क्या तुम मेरे बारे में नहीं जानते? लेकिन इमाम हुसैन अलैहिस्सलाम का एक जुमला इमाम फरमाते हैं, लेकिन तुम पर मेरी बातें असर नहीं करेंगी। क्यों असर नहीं करेंगी? इमाम फरमाते तुम्हारे दिलों में दुनिया की मोहब्बत है और तुम्हारे पेट हराम से भरे हुए हैं। तो रसूल अल्लाह कुलूब का तस्किया कर रहे हैं, कुलूब का तस्किया यानी कि इंसान को इस काबिल बनाना कि वो इल्म और हिकमत को कबूल कर सके। इल्म और हिकमत को कबूल कर सके यानी कि रसूल अल्लाह पहले मरहले में अफराद खुद साजी का मरहला है, फिर दूसरे मरहले में अफराद साजी कर रहे हैं, लोगों के कुलूब को ताहिर कर रहे हैं, लोगों के कुलूब का तस्किया कर रहे हैं। उसके बाद वयुअल्लिमुहुमुल किताब वल हिकमा, उन्हें किताब और हिकमत की तालीम दे रहे हैं, उन्हें इल्म और हिकमत, इल्म किताब
حکمت کتاب ودیت فرما رہے ہیں. کیوں؟ اب ان کے قلوب اس قابل ہو چکے ہیں. دیکھیے علم فقط جاننے کو نہیں کہتے, علم فقط جاننے کو نہیں کہتے. حدیث ہمارے سامنے ہے, العلم اصل کل خیر والجہل اصل کل شر. علم تمام خیر کی بنیاد ہے اور جہل تمام شر کی بنیاد ہے. ہم معاشرے میں دیکھتے ہیں جتنا شر ہو رہا ہے, ظاہراً کوئی جاہل نہیں کر رہا. میں نے مثال دی تھی مسجد خدیجہ کبریٰ میں کہ ایٹم بم کس نے بنایا ہے, کسی جاہل نے بنایا ہے؟ ایٹم بم جاہل نے تو نہیں بنایا. آج میڈیا کے ذریعے فساد ہو رہا ہے, اس کی ساری پلاننگ کون کر رہا ہے؟ کوئی جاہل کر رہا ہے. آج ثقافتی یلغار ہے, کلچرل اٹیکس ہو رہے ہیں ہمارے معاشرے کے اوپر, اس کے پیچھے کیا کوئی جاہل ذہن بیٹھے ہوئے ہیں؟ آج اکنامکس پر صہیونیت راج کر رہی ہے, کیا جاہل بیٹھ کر اس کی پلاننگ کر رہے ہیں؟ چھوڑ دیں ان کی بات, اپنی بات کریں. ہمارے یہاں فرقہ واریت پھیلائی جا رہی ہے, ہمارے یہاں دین کے اندر بدعتوں کو داخل کیا جا رہا ہے, ہمارے یہاں ممبر سے غیر ذمہ دارانہ گفتگو ہو رہی ہے, ہمارے یہاں انتشار مومنین کے درمیان بھی اور مسلمانوں کے درمیان خصوصاً پھیلایا جا رہا ہے. کون کر رہا ہے؟ کوئی جاہل کر رہا ہے؟ لیکن حدیث تو غلط نہیں ہو سکتی, العلم اصل کل خیر والجہل اصل کل شر. علم تمام خیر کی بنیاد ہے اور جہل تمام شر کی اصل ہے, جڑ ہے. اب ہم معصوم کی ہی زبان سے, معصوم کے ہی الفاظ سے سمجھے کہ علم ہے کیا. اول العلم معرفت الجبار. علم اول, علم کی بنیاد یہ ہے کہ اللہ کی معرفت حاصل ہو. اب اگر قرآن سے اللہ کی معرفت حاصل ہوگی تو وہ علم ہے, اگر سائنس سے اللہ کی معرفت حاصل ہوگی تو وہ علم ہے, اگر معاشیات سے اقتصادیات سے اللہ کی معرفت حاصل ہوگی تو وہ علم ہے. اور جس چیز سے معرفت جبار نہیں ہوگی وہ علم نہیں ہے. اب معلومات اگر ایسے تک پہنچیں گی جس کے قلب کا تزکیہ نہیں ہوا ہے تو وہ شر ہوگا. کیوں؟ اس لیے کہ وہاں پر جہالت ہی جہالت ہوگی. اور اگر معلومات ایسے افراد تک پہنچیں گی جن کے قلوب پاکیزہ ہیں تو وہاں پر علم کے چشمے پھوٹیں گے. اور علم کے چشمے پھوٹنے کا اثر یہ ہوگا کہ معاشرے میں عدل و استحکام قائم ہوگا. یتلو علیہم آیاتہ ویزکیہم. رسول اللہ نے آیات الہی کی تلاوت کے بعد تزکیہ نفوس کیا اور پھر ویعلمہم الکتاب والحکمہ, اور کتاب و حکمت کی تعلیم دی. وان کانوا من قبل لفی ضلال مبین. اس کتاب و حکمت کی تعلیم سے پہلے یہ لوگ کھلی ہوئی گمراہی میں تھے. اللہ نے اپنی ذمہ داری بتائی ہے گمراہی سے نکالنا. اللہ نے اپنی اللہ ولی الذین آمنوا یخرجهم من الظلمات الى النور والذین کفروا اولیاؤهم الطاغوت یخرجونهم من النور الى الظلمات اولئک اصحاب النار هم فیها خالدون. کہ اللہ ولی ہے ان لوگوں کا جو صاحبان ایمان ہے. اللہ کیا کرتا ہے؟ اندھیروں سے نکالتا ہے اور نورانیت تک پہنچاتا ہے. اور طاغوت اولیاء ہیں کفار کے, جو रोशनियों से, नूरानियत से निकालते हैं और गुमराही और जलालत तक ले जाते हैं। यहां पे अल्लाह ताला अपने इस वजीफे की अंजामदही को रसूल अल्लाह के वजीफे के तौर पे बयान कर रहा है कि किताबों हिकमत की तालीम दी, इससे पहले तुम लोग खुली हुई गुमराही में थे, यानी अल्लाह जिस गुमराही से निकाल कर नूरे हिदायत तक लेके जा रहा है, वो काम किस तरह अंजाम पाएगा? वो रसूल अल्लाह की किताब व हिकमत की तालीमात पे अमल करके। वो रसूल अल्लाह ने जो हिदायत का रास्ता दिखाया है, उस हिदायत के रास्ते पर चल के, देखिए खुदावंद मुताल ने हम पर लुत्फ करम ये किया, वो रब्बुल आलमीन है। रब यानी के आलमीन के तमाम तर जरूरियात की तदबीर करने वाला, तमाम तर जरूरियात को पूरा करने वाला, वो खुदा जो मादी जरूरियात को पूरा कर रहा है, मादी जरूरियात को पूरा करने के लिए उसने इंसान को न सिर्फ जरूरत पूरी की है बल्कि तकवीनी और तशरीई दोनों एतबारात से हिदायत दी है। मसलन बच्चा दुनिया में आता है, तकवीनन उसके रिस्क का इंतजाम उसकी मां के अंदर पहले से फराहम किया है। क्यों? दुनिया में मौजूद रिस्क खाने के वो काबिल नहीं है, उसकी मां के जरिए से उसकी जरूरत उन्हें पूरी करने का एहतमाम कर दिया और तकवीनन उसकी फितरत में रख दिया कि वो उस गिजा को हासिल करे। बच्चे को किसने सिखाया? और तशरीही एतबार से उसकी मां के दिल में ये मोहब्बत डाल दी कि वो उस बच्चे की जरूरत को पूरा करे। तो जो खुदा मादी जरूरियात को पूरा करेगा, वो खुदा मुमकिन नहीं था कि मानवी जरूरत को पूरा नहीं करता। मानवी जरूरत ये थी कि जुलुमात से निकाल कर हिदायत की तरफ जाना था इंसान को, इंसान को जलालतों से निकल कर रुश्द व कमाल का सफर तय करना था। लिहाजा खुदा ने एक तकवीनी हिदायत रखी, तकवीनी हिदायत कि इंसान फितरतन खुदा जू है, फितरतन इंसान ये सोचने पे मजबूर है कि वो खुद से इस दुनिया में नहीं आया, उसे कोई लाने वाला है। इतना बेहतरीन निजाम है, उसका कोई बनाने वाला है, कोई चलाने वाला है, लेकिन इस हिदायत के जरिए से इंसान यहां तक तो पहुंच सकता है कि कायनात खुद से नहीं बनी, लेकिन वो बनाने वाला कौन है? उसके लिए हिदायत तशरीई की जरूरत थी, जिसको खुदा ने अंबिया और आइम्मा अलैहिस्सलाम की सूरत में रखा, जो इंसान को उसके हदफ खिलकत के से करीब करेंगे। हदफ़े तलकत क्या है इंसान का? वमा खलकतुल जिन्न वल इंस इल्ला लियअबुदून, हमने जिन्न और इंस को नहीं पैदा किया मगर अपनी इबादत के लिए। परवरदिगार तेरी इबादत फरिश्तों से बेहतर कौन कर सकता है जो करोड़ों अरबों साल से इबादत में है, जो रुकू में है तो रुकू से थकते नहीं, हालत सजदा में है तो हालत सजदा खत्म होने पे नहीं आती, लेकिन परवरदिगार इंसान का गरज खिलकत इबादत करार दे रहा है। क्यों? फरिश्तों की इबादत इजबारी है, इंसान की इबादत अख्तियारी है। वो हिदायत तकवीनी के पाबंद है, इंसान को खुदा ने इरादा और अख्तियार देकर उसे आजाद किया कि वो हिदायत के रास्ते को कबूल करे या नहीं करे, लेकिन ये उसका लुत्फ करम था कि उसके लिए हिदायत तकवीनी के साथ साथ हिदायत तशरीई रख दी और उसकी फितरत में रखा कि वो कमाल को पसंद करता है और हादिया نے برحق کو مقام کمال پہ فائز کیا تاکہ انسان اس ہدایت کے راستے پہ چل سکے. اور جب افراد تیار ہو گئے یتلو علیہم آیاتی ویزکیہم ویعلمہم الکتاب والحکمہ, کتاب و حکمت کی تعلیم عام ہو گئی, اب معاملہ یہاں پہ رکے گا نہیں, معاملہ آگے بڑھے گا. سورہ مبارک حدید کی 25ویں آیت, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, لقد ارسلنا رسلنا بالبینات وانزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط, بے شک ہم نے رسولوں کو بھیجا ان کے ساتھ, ولقد ارسلنا رسلنا بالبینات, ان کے ساتھ بینات کو, دلائل کو, نشانیوں کو قرار دیا. کیوں؟ امام معصوم فرماتے ہیں نحن ابناء الدلیل, ہم دلیل کے فرزند ہیں. انسان کی فطرت ہے کہ وہ دلیل کو قبول کرتا ہے, لہذا اللہ نے رسولوں کو بھی بینات کے ساتھ بھیجا. وانزلنا معهم الكتاب والميزان, اور ساتھ میں کتاب اور میزان کو قرار دیا, کتاب اور میزان کو بھیجا. کیوں کتاب اور میزان کو بھیجا؟ کتاب کیا ہے؟ قرآن کریم. میزان کیا ہے؟ روایات معصومین کی روشنی میں بہت جلدی سے عرض کروں کہ میزان عمل ذات اقدس امیر المؤمنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام. یعنی کہ کتاب کو بھی رسول اللہ کے ساتھ بھیجا, میزان کو بھی رسول اللہ کے پاس ساتھ بھیجا, اور رسول اللہ نے بھی جاتے جاتے اعلان کیا انی تارک فیکم الثقلین کتاب اللہ وعترتی اہل بیتی فان تمسکتم بہما لن تضلوا بعدی, کہ میں تمہارے درمیان دو گراں قدر چیزیں چھوڑے جا رہا ہوں, ایک اللہ کی کتاب, دوسرے میری عترت میرے اہل بیت, اور اگر تم ان دونوں سے جڑے رہو گے تو میں ضمانت دے رہا ہوں کبھی گمراہ نہیں ہو سکتے, کبھی گمراہ نہیں ہو سکتے. کیوں؟ یہ دونوں ہدایت کے مینار ہیں. خدا نے جس وقت انسان کو زمین پہ خلق کیا, ہدایت دینے والے کو پہلے بھیجا, ہدایت حاصل کرنے والوں کو بعد میں قرار دیا. کیسے ممکن ہے کہ ہدایت لینے والے موجود ہوں اور ہدایت دینے والا موجود نہ ہو؟ تو رسول اللہ نے ہدایت کے دونوں میناروں کا تذکرہ کر دیا, اللہ کی کتاب, میری عترت, میرے اہل بیت, اور یاد رکھو ان دونوں میں جدائی ممکن نہیں. کب تک ممکن نہیں؟ حتی یرد علی الحوض, حتی کہ حوض کوثر پہ آ کے مجھ سے ملاقات کریں. لہذا میزان وہ معیار, وہ پیمانہ جس کی بنیاد پر عمل کو پرکھا جائے گا, سمجھا جائے گا, مانا جائے گا, قبول کیا جائے گا, وہ رسول اللہ کے بعد مولا کائنات اور اس طرح چاردہ معصومین علیہ الصلوۃ والسلام کی ذوات مقدسہ ہیں. اب کیوں میں عرض کر رہا تھا کہ ہدایت کے لیے رسول اللہ نے قلوب کو پاکیزہ کیا, علوم کو ودیت کیا, نور ہدایت تک پہنچایا, افراد تیار ہو گئے. اب اگلا مرحلہ, یہ آیت میں عرض کر رہا ہوں کہ ہم نے رسولوں کو بھیجا بینات کے ساتھ, ان کے ساتھ کتاب اور میزان کو بھیجا. کیوں بھیجا؟ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ, ताकि लोगों के दरमियान किस्त व अदल कायम हो सके, यानी कि सिर्फ अफराद तक किताब व हिकमत की तालीम महदूद नहीं है, अब मुआशरे में अदल व इंसाफ के निज़ाम को कायम करना है, अब मुआशरे में अदल व किस्त को नाफिस करना है। मासूमीन ने इंतज़ार किया है उस हुकूमत का जो अदल व किस्त को कायम करेगी। दुआए इफ्तिताह का जुमला, अल्लाहुम्मा इन्ना नरगबु इलैका फी दौलतिन करीमा तुइज्जु बिहल इस्लाम वहला वतुदिल्लु बिहन निफाक वहला। ए अल्लाह, हम तेरी बारगाह में करीमाना हुकूमत, आदिलाना हुकूमत की आस लगाए बैठे हैं, जो इस्लाम और अहले इस्लाम को इज्जत बख्शे, जो निफाक और अहले निफाक को जलील और रुस्वा कर दे, जो हमें तेरे रास्ते पर, तेरी हिदायत पर, तेरी सबील पर इस बात कदम अदा करे। ये दौलत करीमा की ख्वाहिश रसूल अल्लाह ने करके दिखाया इसको। जब अफराद तैयार हो गए मक्के में और आप मदीने तशरीफ ले गए, मदीने जाने के बाद आपने पहला काम क्या किया है? आपने हुकूमत साजी की है, आपने हुकूमत को कायम किया है। वो हुकूमत जो अदल व इंसाफ पे मबनी हो, वो हुकूमत जो अकदार इलाहिया के पाबंद हो, और अपने बाद इस हुकूमत का हक लोगों के सामने अमीरुल मोमिनीन अली इब्न अबी तालिब को देकर गए। रोजे गदीर क्या हुआ था? रोजे गदीर क्या मौलाए कायनात की फजीलत है? फकत यकीनन मौलाए कायनात की फजीलत अपनी जगह, उसमें तो कोई बहस नहीं है, लेकिन ये फजीलत तो बिरादरान भी मानते हैं। अहले सुन्नत के बहुत से उलमा, बिरादरान अहले सुन्नत के बहुत से उलमा मौलाए कायनात की फजीलत का इकरार करते हैं, मानते हैं। दूसरी बात, जो लोग इकरार नहीं करते हैं वो अमलन मजबूर हैं। रिवायात मौलाए कायनात के बारे में भरी पड़ी हैं। गदीर पे मौला की किस फजीलत का ऐलान हुआ था? मौला की खिलाफत तो रसूल अल्लाह ने ज़ुल-अशीरा में ही बता दी थी, अंता वसी व खलीफती फिद दुनिया वल आखिरा। मौला का इल्म लोगों को ऐसे पता था कि रिवायत का जुमला अर्ज कर रहा हूं कि जब रसूल अल्लाह गुफ्तगू करते थे, मौला अली खड़े हो जाते थे और रसूल अल्लाह की गुफ्तगू खड़े होकर लोगों को समझाते थे। खुद मौलाए कायनात फरमाते हैं कि मैं रसूल अल्लाह से बचपन से इस तरह आपके साथ रहा हूं कि आपके दामन से जुदा नहीं हुआ हूं। रसूल अल्लाह पहले बता चुके थे, अना मदीनतुल इल्म व अलीयुन बाबुहा, अना दारुल हिकमा व अलीयुन बाबुहा। मैं शहरे इल्म हूं, मैं हिकमत का घर हूं, उसका दरवाजा अली है। रसूल अल्लाह बता चुके थे खैबर में, खंदक में, मस्जिद में अली के फजाइल को, अली की खुदा और रसूल से मोहब्बत को, खुदा और रसूल की अली से मोहब्बत को। गदीर में क्या हो रहा है कि अल्लाह ताला ऐलान कर रहा है, अल यौम यइसल लदीना कफरू मिन दीनिकुम, आज के दिन काफिर मायूस हो गया तुम्हारे दीन से। फला तख्शौहुम वख्शौन, तुम उन काफिरों से ना डरो, तुम अल्लाह से डरो। اليوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، آج کے دن دین بھی مکمل ہو گیا، نعمتیں بھی تمام ہو گئی، اور اب اس حالت میں جو اسلام ہے اس سے اللہ راضی ہے، بطور دین اللہ نے اب اسلام کو قبول کر لیا ہے. کیا تھا جو غدیر میں اعلان ہوا جس کے بعد کافر مایوس ہو گئے؟ دیکھیں مایوسی کس چیز سے ہوتی ہے؟ مایوسی ہوتی ہے فیلئر آف پلاننگ سے. مایوسی یعنی کہ ڈس اپوائنٹمنٹ، یعنی کہ اب امید نہیں ہے کہ جو کچھ ہم پلان کر رہے تھے وہ ہو جائے گا. پلاننگ یہ تھی کہ رسول اللہ کے بعد دین پہ ہم دو طرح سے حملہ کریں گے، ایک بیرونی حملہ ہے، ایک اندرونی خلفشار ہے. اس دین کو رسول اللہ کے بعد ختم کرنے کی پلاننگ تھی، لیکن رسول اللہ نے اس دین کی بنیاد ولایت پہ رکھ کے آپ اور میں ہم سب کو ذمہ دار بنا دیا کہ جو وظیفہ رسالت تھا لیقوم الناس بالقسط، معاشرے میں عدل و انصاف کا قیام، اس قیام کی کوشش مجھے اور آپ کو سب کو کرنی ہے. اور اس زمانے کے اعتبار سے عرض کروں، حدیث ہے انتظار الفرج افضل العبادہ، انتظار فرج افضل ترین عبادت ہے. عبادت کس چیز کو کہتے ہیں؟ عبادت عقیدے کا نام ہے یا عمل کا نام ہے؟ عمل کا نام ہے نا. عقائد کا تعلق ذہن و دل سے ہے، توحید، عاد، نبوت، امامت، قیامت. عبادات کا تعلق عمل سے ہے. مولا کائنات سے کسی نے سوال کیا، مجھے حدیث یاد آ رہی ہے، سئل عن الایمان، ایمان کیا ہے؟ فقال علیہ السلام الایمان معرفت بالقلب. مولا فرماتے ہیں ایمان دل سے معرفت ہے، واقرار باللسان اور زبان سے اس کا اقرار کرنا ہے، وعمل بالارکان اور اعضاء و جوارح سے اسے عمل کر کے دکھانا ہے. انتظار افضل العبادت ہے، عبادت عمل کا نام ہے. کیا امام کا انتظار بے عملی ہو سکتا ہے؟ کیا امام کا انتظار ہاتھ پہ ہاتھ رکھ کے بیٹھنا ہو سکتا ہے؟ اگر لفظی معنی کے اعتبار سے بھی انتظار کو دیکھیں تو انتظار میں تو انسان کی کیفیت مختلف ہوتی ہے، انتظار میں تو بے قراری ہوتی ہے. انتظار الفرج کیوں ظہور کا انتظار؟ ظہور کا انتظار اسی لیے جس کے لیے میں نے دعا افتتاح کی طرف اشارہ کیا کہ عادلانہ حکومت کے قیام کے لیے. اب آج میں اور آپ انتظار فرج کو عبادت بنا سکتے ہیں اپنے عمل کے ذریعے سے، اس حکومت اسلامی کے قیام کی کوشش کے ذریعے سے جو اسلام اور اہل اسلام کو عزت بخشے، جو نفاق اور اہل نفاق کو ذلیل اور رسوا کر دے. آج کائنات اس حکومت کی ایک معمولی سی جھلک دیکھ رہی ہے، آج کائنات اس نظام کی ایک معمولی سی جھلک دیکھ رہی ہے کہ سارے ریسورسز تمہارے پاس ہیں، سب کچھ تمہارے پاس ہے، اختیارات تمہارے پاس، وسائل تمہارے پاس. جن کے پاس وسائل تھے تم نے انہیں اپنے تلوے چاٹنے پہ مجبور کر دیا، لیکن جن سے وسائل تم نے غصب کر لیے، سب کچھ لے لیا، ان سے عزت نہیں لے سکے. کیوں؟ خدا کا وعدہ ہے العزت للہ وللرسول وللمؤمنین، عزت اللہ کے لیے ہے، اللہ کے رسول کے لیے ہے اور مؤمنین کے لیے ہے. لہذا انتظار عمل کا نام ہے، اور عمل اس حکومت، اس ولایت کی زمینہ سازی جو معاشرے کو ہدایت پہ مبنی معاشرہ بنا دے، جو معاشرے کو عدالت پہ مبنی معاشرہ بنا دے.
जो मुआशरा जिसका हम इंतजार कर रहे हैं, वो मुआशरा इमाम असर कायम करने वाले हैं। इमाम असर के अलकाब में से एक लकब है कायम। ये लकब वो है जिसके लिए हुक्म है कि जब ये नाम आए तो खड़े हो जाओ। ये लफ्ज़ कायम पे खड़ा होना, बस सहमतों को तमाम कर रहा हूं आपकी, खड़ा होना क्या एहतराम है? अगर फकत एहतराम होता तो हर इमाम के नाम पे खड़ा होना चाहिए था। चले हर इमाम के नाम पे नहीं, हमें तारीख में कहीं मिलता है कि किसी इमाम का दौर हो, उस इमाम का नाम लिया गया और लोग खड़े हो गए हो। इमाम बाकर का दौर है, इमाम बाकर के दौर के अफराद इमाम बाकर का नाम लेने पे खड़े हो जाए। इमाम सादिक का दौर है, इमाम काजिम का, इमाम रजा का, इमाम जवाद का, कभी तारीख में नहीं मिलता। अच्छा, एक नुक्ता और अर्ज कर, फिर अपने मतलब को बयान करके आपकी जहमत को तमाम करो। हर इमाम, देखिए आप बेहतर जानते हैं, रसूलुल्लाह का दर्जा सबसे बुलंद है, उसके बाद मौलाए कायनात और जनाब सैयदा का मकाम है, उसके बाद इमाम हसन और इमाम हुसैन का मर्तबा है, और फिर तमाम आइम्मा एक मकाम और मर्तबा रखते हैं। मगर गुज़िश्ता इमाम आने वाले इमाम दर्जे में बराबर है, लेकिन गुज़िश्ता इमाम आने वाले इमाम पे फौकियत इसलिए रखता है कि आने वाला इमाम उसकी इमामत में रहा है और वो उस इमाम पे हक पदरी रखता है। मतलब इमाम हसन हुसैन का दर्जा बराबर है, लेकिन इमाम हुसैन इमाम हसन की इमामत में रहे हैं, इसलिए हज़रत इमाम हसन का एक मकाम बुलंद है। इमाम सजाद और इमाम बाकर का मर्तबा बराबर है, लेकिन इमाम बाकर इमाम सजाद की इमामत में रहे हैं और इमाम सादिक इमाम बाकर की इमामत में रहे हैं, ऐसा ही है ना? तो अब जो पिदर है, जो साबिका इमाम है, उसका दर्जा तो बुलंद हो गया ना, यानी मकाम बराबर है लेकिन दर्जा बुलंद हो गया इस एतबार से। लेकिन अगर तारीख में हमें मिले कि इमाम असर का लकब कायम सुन के इमाम सादिक खड़े हो गए, इमाम सादिक का तो दर्जा बुलंद है इस एतबार से, इमाम रजा खड़े हो गए, एक कदम आगे बढ़ा लिया। देखिए खड़े हो जाने में एहतराम अपनी जगह, लेकिन कभी खड़े हो जाने में कुछ पैगाम होता है। रसूलल्लाह का दर्जा बुलंद था, लेकिन फातिमा जहरा के आमद पे रसूलल्लाह का खड़ा हो जाना कुछ पैगाम दे रहा है। फातिमा जहरा की नस्बत से इमाम कायम का नाम आने पर किसी मासूम का खड़ा हो जाना कुछ पैगाम दे रहा है। आने वाले जमाने को इस कायम के बार से, क्यों कायम यानी के कयाम करने वाला मासूमीन अपनी ख्वाहिश जाहिर कर रहे हैं, उस आदलाना हुकूमत के कयाम के लिए हम भी कायम की साथ देने वालों में से हो, हम भी कयाम करने वाले में से हो। जब इमाम मासूम की यह हसरत है तो मेरी और आपकी क्या जिम्मेदारी बनती है? ताकि वो आदिलाना हुकूमत जो मदीने में 10 साल रही, बस कूफे में 4.5 साल मौला अली की, 6 महीने इमाम हसन की, उसके बाद वो आदिलाना हुकूमत रुक गई। उस आदिलाना हुकूमत को आलमी सतह पे आना है। सूरह कसस की 5वीं आयत में खुदा का वादा है, वनुरीदु अन्नमुन्नस तरफु अलल्लजी वनुरीदु अन्नमुन्नल दूर पड़े मोहम्मद वाल मोहम्मद वनुरीदु अन नमुन्ना अललजीना इस्तगफू फिल आम नजअलहुमुल अइम्मा व नजअलहुमुल वारिसीन, कि खुदा का इरादा है कि वो लोग जिन्हें जमीन पे मुस्तजफ कर दिया गया उन्हें हम इमामत दें इस जमीन के ऊपर और उन्हें इस जमीन का वारिस करार दें। खुदा का वादा है, वो काम होना है, लेकिन मैं उसमें अपनी क्या जिम्मेदारी अदा कर रहा हूं? मैं उस
हुकूमत के लिए जो हुकूमत आलवी है, इमाम असर की हुकूमत रसूल अल्लाह की हुकूमत का आईना होगी, मौलाए कायनात की हुकूमत का आईना होगी। किस हुकूमत का आईना होगी? उस हुकूमत का आईना होगी जिसके सरबरा के लिए तारीख ने लिखा वक़्तिल फिल मिहराब लिशिद्दत अदली, अली शहीद अदालत है कि मेहराब इबादत में अली को कत्ल कर दिया गया अली की अदालत में शिद्दत की वजह से। और इस हिदायत के रास्ते में, इस किताब व हिकमत की तालीमात को मुआशरे में फैलाने में जब अफराद ने, हादिया ने बरहक का साथ नहीं दिया है, तो रहबर मुअज्जम की ताबीर के मुताबिक हुसैन जैसी हस्तियों को मक्तल का रुख करना पड़ा। आज़ादारा ने इमाम मज़लूम हमारे बर्रे सगीर में 8 रबीउल अव्वल तक सिलसिला अज़ा रहता है, आखिरी 2 शबे रह गई, लेकिन अय्याम अज़ा को खुदा हाफिज कहते हुए जहनों में, दिलों में ये बात महफूज रहे कि ये हुसैन से जुदाई नहीं है, ये एक कमिटमेंट है। हुसैन ने आपको आमादा किया है, हुसैन ने आपकी तरबियत की है, हुसैन सफीना निजात है, हुसैन वो सफीना निजात है जो कुछ लहजों में हुर को अलैहिस्सलाम बना देता है, लेकिन आमादगी चाहिए। असदारा ने इमाम मज़लूम हुसैन की मुसीबतें तो करबला में ख़त्म हो गईं, लेकिन मुझे नहीं मालूम ज़ैनब की मुसीबतें कब ख़त्म हुई। दीन की बका की ज़मानत हुसैन है और पैगाम हुसैनी की बका की ज़मानत ज़ैनब है। ज़ैनब किस किस की अज़ादार है, ज़ैनब किस किस की मातमदार है, ज़ैनब ने बचपन से दुखों को झेला है, ज़ैनब 5 या 6 बरस की थी, शायद रबीउल अव्वल के यही दिन होंगे जब ज़ैनब देख रही थी कि दरवाजे के पीछे आग और लकड़ी जमा है और माँ फातिमा ज़हरा के ऊपर जलता हुआ दरवाजा गिराया जा रहा है। ज़ैनब गवाह है उस मंजर की जब ज़ैनब के भाई मोहसिन की शहादत हुई थी। ज़ैनब ने माँ को 70 दिन तक या 90 दिन तक तड़पते हुए देखा है। ज़ैनब ने मदीने से सफ़र करके परदेश में बाबा का शगाफ्ता सर देखा है। ज़ैनब ने अपने भाई हसन के टुकड़ों को तश्त में गिरते हुए देखा है, भैया के जनाजे को तीरों में छुपा हुआ देखा है, लेकिन ज़ैनब कभी शिकायत नहीं लाई चे ज़बान पर। ज़ैनब करबला आ गई, ज़ैनब ने कभी शिकायत नहीं की। अगर बीबी ने कभी कोई जुमला बयान किया तो क्या किया खुदा के एतबार से? दरबार इब्ने ज़ियाद में कहा गया कि माज़ल्ला खुदा ने तुम्हें जलील किया है। ज़ैनब ने बहुत ही जुरअत मंदी से कहा वमा रईतुहु इल्ला जमीला, मैंने तो खुदा से हुस्न व खूबी के सिवा
कुछ नहीं देखा, शायद ज़ैनब कह रही हूँ, खुदा ने रिसालत के लिए हमारे घर को मुंतखब किया उसका एहसान, खुदा ने शहादत के लिए हमारे घराने का इंतखाब किया उसका शुक्र। शायद ज़ैनब जब ये जुमला कह रही हूँ, वमा रायतु इल्ला जमीला, ज़ैनब के जहन में ये बात होगी, ज़ैनब के जहन में ये बात होगी, ऐ खुदा ज़िदे अज़ीम की तफसीर, मेरा भाई बन गया, तेरा लुत्फ और करम है। ज़ैनब जब कह रही होंगी वमा रायतु इल्ला जमीला, मेरी बीबी, मेरी बीवी शायद कुछ मनाजिर को सोच रही हूँ, कुछ मनाजिर के बारे में ख्याल कर रही हूँ, शायद मेरी बीवी के, शायद शहजादी के जहन में आ रहा हो। या अल्लाह तेरा शुक्र है तूने मेरे ओनो मोहम्मद को कबूल कर लिया, या अल्लाह ये तेरी उसनो खूबी ही तो है कि तूने मेरे भाई हसन की निशानियों अब्दुल्ला और कासिम को कबूल कर लिया। ऐ अल्लाह ये तेरा हुस्नो जमाल है कि तूने मेरी जिंदगी भर की कमाई अली अकबर को अपनी बारगाह में कबूल कर लिया। ऐ अल्लाह ये तेरा हुस्नो जमाल है कि मेरा भाई अबुल फजल अब्बास, मुझे तूने वो हौसला दिया कि मैंने अब्बास को अपने हाथों से खुदा हाफिज कहा। ऐ अल्लाह तेरा हुस्नो जमाल है कि तूने मुझे ताकत दी, मैंने अब्बास का टुकड़े टुकड़े जिस्म देखा। शायद जब तेरी बीवी कह रही हो वमा रायतु इल्ला जमीला, ज़ैनब बयान करना चाह रही हो खुदा के सामने, ऐ खुदा तेरा कितना लुत्फ और करम है कि तूने मेरे भाई हुसैन को उस वक्त इस बात पे कदम दिया कि जब मेरे भाई हुसैन के हाथ में एक छोटा सा लाशा था, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, रज़ल बिक़ज़ाई व तस्लीम अल-अम्रे, मेरा भाई गवाही दे रहा था कि हम तेरे लिए हैं, तेरी तरफ पलटने वाले हैं, कभी आगे बढ़ता था कभी पीछे हटता था। ऐ खुदा, ऐ खुदा तूने, तेरा कितना लुत्फ करम है कि तूने मुझे इतनी हिम्मत दी कि मैं 70 कदम के फासले से देखती रही कि भाई की गर्दन पे ज़र्बे लग रही है। ऐ खुदा तेरा लुत्फ और करम है कि तूने मुझे ताकत दी जब खेमे जल रहे थे, हुज्जत खुदा को अपनी कमर पे लाद के खेमों से निकाल लाई मैं। ज़ैनब शुक्र खुदा करती रही, ज़ैनब मदीने तक पहुंच गई, लेकिन मेरा दिल कहता है मक़तल के जुमले, शायद मुझे नहीं मालूम है या नहीं, लेकिन मेरा दिल कहता है जब ज़ैनब कब्रे नाना पे पहुंची होगी, ज़ैनब ने इतना तो कहा होगा, नाना कोई परदेश से आता है तो कोई सौगात लाता है, नाना आपकी ज़ैनब आपके हुसैन का वो खूब कुर्ता लाई है जिसे अम्मा ने अपने हाथों से तैयार किया था। ए नाना बाप, मैंने आपके हुसैन के ऐसे बोसे लिए किसी ने नहीं लिए, शायद ज़ैनब ने कहा हो। नाना नाना मुझे याद है आप भैया हुसैन की पेशानी को चूमा करते थे ना। नाना मुझे याद है माँ माँ फातिमा भैया हुसैन के लबों पे प्यार करती थी। नाना नाना मुझे याद है बाबा अली हुसैन के रुखसारों को चूमा करते थे। नाना मुझे वो वक्त भी याद है कि भैया हसन बहुत प्यार से हुसैन की गर्दन पे बोसे लिया करते थे, लेकिन नाना आपकी ज़ैनब हुसैन की कटी हुई रगों को चूम के आई है। नाना सौगात में रस्सियों के निशान साथ लाए। अला वलअनतुल्लाह अलल कौमिल ज़ालिमीन। अल्लाह या रब्बुल इज़्ज़त हमारी इस कलील इबादत को मंजूर मकबूल फरमा, हमारे गुनाह के बिरह सगीरा को माफ़ फरमा, پرچم اسلام کو سربلند، پرچم کفر و نفاق کو سرنگو فرما، سربلندی اسلام کے لیے کوشاں مسلمانوں کو کامیابی و کامرانی سے امکنار فرما۔ یا اللہ ہماری صفوں میں اتحاد و یگانگت کو ایجاد فرما، ہمارے مرحومین کی مغفرت فرما، ہمارے مریضوں کو شفاء کامل و عاجلہ عنایت فرما، خصوصاً آغا مبشر زیدی کے والد گرامی کو مکمل شفا اور صحت نصیب فرما۔ یا اللہ ہمارے ملک پاکستان کی حفاظت فرما، پاکستان کو ظاہری اور باطنی دشمنوں کے شر سے محفوظ فرما، انقلاب اسلامی ایران کی حفاظت فرما، ہمارے تمام مراجع خدمت گزاران خصوصاً مقام معظم رہبری آغا خامنائی، مرجع بزرگوار آغا سیستانی، دیگر تمام مراجع، حزب اللہ اور اس کی رہبری، انصار اللہ اور اس کی رہبری، سب کی حفاظت فرما، طول عمر عنایت فرما۔ مجاہدین دین خواہ حجاز میں، یمن میں، بحرین میں، فلسطین میں، کشمیر میں، نائجیریا میں، شام میں، عراق میں، دنیا کے طول و عرض میں جہاں بھی ہیں، یا اللہ ان کی مدد و نصرت فرما۔ اسلام و مسلمین کے خلاف ہونے والی ہر سازش کو سازش کرنے والوں پہ پلٹا دے، اسرائیل کا وجود صفحہ ہستی سے مٹا دے، امریکہ کی سازشوں کو اس کے اوپر پلٹا دے، آل سعود کے ہاتھوں کو کوتا کر دے۔ یا اللہ یہ جو عالمی وبا ہے اس سے، اس مہلک وبا سے انسانیت کو نجات دے دے۔ میرے پروردگار قلب نازلی نے امام زمان کو ہمارے نیک اعمال سے راضی و خوشنود کر دے، امام کے ظہور میں جلدی فرما، ہمیں امام کا انتظار کرنے والوں، امام کا ساتھ دینے والوں اور امام کے قدموں میں شہادت حاصل کرنے والوں میں شمار فرما۔ ربنا تقبل منا انک انت السمیع الدعاء۔ مادام حسین۔